वयनहा अनिल फहशा, और बेहयाई से रोकता है, फहशा से रोकता है। फहशा क्या है? वो बुरी चीजें जिनका बुरा होना सबको मालूम है कि ये बुरा है। अकल, फितरत, दिल, सब उसे बुरा कहते हैं। यानी जिसका बुरा होना मारूफ हो और खुली बुराई, शर्मनाक रवैया। फिर इसमें फहाशी के सारे तरीके आ जाते हैं, बद अखलाकी, बदतमीजी, रूडनेस, चीखना, चिल्लाना, दूसरों पे शाउट करना। ये हया खत्म होता तो ये सब होता है ना, हया नहीं करने देता इंसान को ये सब कुछ। या जिससे आपको हया हो उसके सामने नहीं कर सकते, जिससे आप शर्माते हो उस पर चिल्ला सकते नहीं। अमूमन हम फहशा किसको समझते हैं? बेशर्मी की बातों को, वो तो है ही, लेकिन हर शर्मनाक रवैया, यानी आप अपने जिस फेल को पब्लिकली करने में आपको शर्म आए, सब फहशा है। कोई ऐसा काम जिसे आप पब्लिकली ना कर सकें, यानी कि एक माना ये है। अच्छा, फिर जब हया खत्म हो जाती है ना, हया इसको कंट्रोल करता है, जब हया खत्म हो जाती है तो फिर इंसान पब्लिकली भी करने लगता है। यानी वो काम जिनको पब्लिकली करते हुए शर्म आए, और फिर जब हया खत्म हो जाती तो इंसान खुल्लम खुल्ला भी करने लगता है। अच्छा, इतने सारी बुराइयों में से अल्लाह ने फहशा को नंबर वन भी रखा और फिर उनको बुरा भला भी कहा, क्यों, क्या वजह है? फहशा को इतनी संजीदगी से क्यों लिया गया है? सब बुराइयों की जड़ है, सब मुनकरात इसी बीज से फूटती हैं। वल मुनकर, और मुनकर बुराई, जिसे बुराई कहा गया, जिस तरह के पहले भी बताया गया ना कि हर माशरे के अंदर एक क्या है, मुनकर, अनोखी चीजें, अनयूजुअल, अनहोनी, नापसंदीदा, जो रिकमेंडेड ना हो। वल बगी, और ज्यादती, जुल्म। अच्छा, एक अदल होता है, एक इंसाफ होता है। लफ्ज दोनों पढ़े हैं ना, मुनसिफ और आदिल, इसमें फर्क क्या है? एक खफीफ सा फर्क। इंसाफ कौन सा बाब है? इफाल। रूट क्या है? नून, स्वाद, फे, निस। निस किसको कहते हैं? आधा आधा। मसलन, एक शख्स सीढ़ी पर चढ़ रहा है 10 किलो वजन लेकर, और उसके साथ उसका बच्चा भी है या बूढ़ा बाप है। अब इंसाफ क्या कहता है कि 5-5 किलो दोनों को पकड़ा दो, निस्फ निस्फ कर दो, ठीक है ना? लेकिन अदल क्या कहता है कि दोनों के हाल को देखकर उनको सामान पकड़ाओ, कि अगर कोई बूढ़ा है तो उसका हक क्या है कि उसकी रियायत की जाए, अगर कोई बच्चा है तो उसका हक क्या है कि उसकी भी रियायत की जाए। इंसाफ क्या कहता है? सबको 5-5 पकड़ा दो। अदल क्या कहता है? उसके हालात को देखकर उससे मामला करो। तो ज्यादा बेहतरीन लफ्ज़ फिर कौन सा है? आदल, कि हर एक को उसका हक दो। इसीलिए आप देखें कि बड़ों का हक क्या है? एहतराम। छोटों का हक क्या है? शफकत। यानी इक्वालिटी की बात नहीं, अदल की बात है। अदल इज नॉट इक्वालिटी, ठीक? इक्वालिटी में क्या होता है? इक्वली दोनों को डिवाइड कर दो, ठीक है? अब मसलन आप देखें कि इक्वालिटी में आजकल मर्द और औरत की इक्वालिटी की बात होती है, कि दोनों इक्वल हैं, तो इक्वल है, सच्ची बताइए, इक्वल है क्यों नहीं? अब देखें कि जितने भी चार्ट्स बनते हैं ना, मसलन वजन 10 साल की उम्र में लड़की का इतना होना चाहिए, लड़के का इतना, तो फिर इक्वालिटी का तकाजा क्या है? कि दोनों का वजन हर स्टेज पर बराबर होना चाहिए। वो आपका चार्ट, दो चार्ट क्यों बनाते हैं? एक ही बनाए सबके लिए। अच्छा, इसी तरह कद के बारे में, इसी तरह फीकस कैलोरीज बर्निंग के बारे में, गजाई जरूरत के बारे में, इसी तरह नब्ज के बारे में, दोनों के पैमाने हैं ना मुख्तलिफ, ऐसे ही बीपी की रीडिंग के बारे में फर्क है ना दोनों में, इसलिए कि टिश्यूज और सेल्स तक में फर्क है। तो इक्वल तो नहीं हो सकते ना। अब ये तो नहीं हो सकता कि आपका हाथ और आपके हस्बैंड का हाथ बिल्कुल एक जितना हो। अल्लाह ने दोनों को जो मुख्तलिफ बनाया, दोनों को मुख्तलिफ काम दिए। अच्छा, हमारे यहाँ अदल क्या समझा जाता है? मर्द काम करता है तो औरत को भी काम करना चाहिए, मर्द अगर मुलाजिम है तो इंसाफ क्या कहता है? औरत भी मुलाजमत करे। लेकिन हम सिर्फ एक टर्म में इंसाफ सोचते हैं, हम ये कभी नहीं कहते औरत बच्चे पैदा करती है तो मर्द भी करे। और बाज बेबाक तो ये भी कहते हैं, अब ये कहा जाने लगा है, बल्कि इसकी अमली कोशिशें हो रही, जी हाँ, इसके लिए अमली कोशिशें हो रही हैं, अभी तक कामयाबी नहीं हो सकी, लेकिन एड़ी चोटी का जोर लगाया गया, क्योंकि खवातीन ने मुतालबा किया है कि इक्वालिटी तो जब होगी जब वो भी हमारा काम करें। देखे ना कितना धोखा हुआ ना औरत के साथ, उसको पकड़ के घरों से निकाल के ला के बाजार में खड़ा कर दी, करो तुम भी काम, इक्वल हो जाओ आदमियों के। ये क्यों नहीं किया गया कि आदमियों को इक्वल कराया जाए, औरतों के जो काम वो कर रहे हैं वो उनसे भी लिया जाए? तो इक्वालिटी हो नहीं सकती। अदल क्या है? जिस काम के लिए औरत पैदा हुई है उससे वो काम लिया जाए, जिसके लिए मर्द पैदा हुआ है उससे वो काम लिया जाए, और दोनों पे ना रवा बोझ ना डाला जाए। इसीलिए अदल की डेफिनेशन कल मैंने क्या की थी, हर एक को उसका हक देना। औरतों के हकूक मर्दों से मुख्तलिफ हैं, ठीक है ना? तो जब हक मिल गया तो अदल मिल गया। मसलन माँ बाप और बच्चों के हकूक बराबर कैसे हो सकते हैं, एक जैसे कैसे हो सकते हैं? उस्ताद और शागिर्द के हकूक बराबर कैसे हो सकते हैं कि आप अपने लिए वही चाहें जो उस्ताद के लिए हो, या अपने आप को उस्ताद समझने लग जाएं ख्वाबों में और बराबरी का मामला करें? ये फितरत के साख्त को पलटना है जिसका शैतान ने इरादा किया था। क्या कहा था उसने? जी, फला युगयिरन्ना खल्कल्लाह, जरूर बदल देगा अल्लाह की साख्त को, अल्लाह की बनावट। ये बनावट बदली गई कि औरत जिस काम के लिए बनी वो नहीं कर रही, कुछ और कर रही, और मर्द जिस काम के लिए बना वो उससे रिटायर होकर बैठा हुआ है। इंसाफ जज्बात से आरी होकर किया जाता है, जबकि अदल में ह्यूमैनिटी का पहलू भी शामिल, और इसीलिए साथ फौरन एहसान भी कह दिया गया। अदल से एहसान आता है, स्टेप बाय स्टेप आता है, अदल का एहसास होता है ना, तो फिर उससे आगे बढ़कर एहसान आता है, और उसके बाद फिर रिश्तेदारों को देने की बात आती है। अगर एहसान की सिफत न हो इंसान के अंदर तो दे नहीं सकता, एहसान के बगैर दिया नहीं जा सकता, बहुत मुश्किल है देना। और फिर आप देखिए कि जिंदगी के हर मामले में अदल है, मसलन अदालतों में अदल इंसाफ बहुत मारूफ और मशहूर चीज़ है। वो अक्सितु इन्नल्लाह युहिब्बुल मुक्सितीन, बातों में अदल, इज़ा क़ुल्तुम फ़ादिलू वलौ काना ज़ा क़ुर्बा। फिर अदल इंसाफ करने वाले क़यामत के दिन नूर के मेम्बरों पर होंगे, वो जो अपने फैसलों में, अहलो अयाल में और जो उनकी हुक्मरानी में हो उन सब में इंसाफ करते हों। सात लोग जिनको अल्लाह ताला क़यामत के दिन अपने साए में जगह देगा जब कोई और साया ना होगा, उसमें नंबर वन कौन है? हाकिम आदिल। अल्लाह के साथ अदल क्या है कि उसके साथ शरीक न ठहराया जाए किसी को, शिर्क जुल्म है ना। लोगों के फैसले में इंसाफ क्या है कि हर हक वाले को हक मिले। औलाद में इंसाफ क्या है कि मोहब्बत और देने की चीजों में बराबरी हो। बात में अदल क्या है कि झूठ ना बोला जाए। अदल इंसाफ में हजरत उमर की एक मिसाल मिलती है कि उनके पास एक मिस्री शख्स आया और कहा कि आपसे पनाह की दरख्वास्त है, फरमाया तुम्हें तहफ्फुज़ हासिल है, बताओ क्या बात है। कहा मेरा अमर बिन आस के बेटे के साथ घुड़दौड़ का मुकाबला हुआ, मैं इस पर मुकाबले में गालिब आ गया और वो मुझे ये कहते हुए चाबक से मारता रहा, मैं मौजज़ीन का फर्जंद हूँ। अमर बिन आस को पता चला तो इस अंदेशे से कि कहीं मैं आपके पास न पहुंच जाऊं मुझे गिरफ्तार कर लिया। अब मैं वहां से आज़ाद होकर आपकी खिदमत में पहुंचा हूं। हज़रत उमर बिन खत्ताब ने अमर बिन आस को खत लिखा कि हज के दिनों में आप और आपके बेटे दोनों मुझसे मिलें, और मिस्री को कहा कि तुम इस वक्त तक यहीं ठहरो। हज से फारिग होने के बाद हजरत अमर बिन आस और उनका बेटा उमर खत्ताब के पास आए, मिस्री भी आ गया। खलीफतुल मुस्लिमीन ने मिस्री के हाथ में दुर्रा दिया और लड़के को उससे मारने का हुक्म दिया तो उसने बहुत मारा। इस दौरान उमर बिन खत्ताब फरमा रहे थे मौजज़ीन के बेटे को खूब मारो। मिस्री ने आखिर मारना बंद किया और कहा अब मुझे इंसाफ मिल गया, मेरा दिल खुश है। अमीरुल मोमिनीन ने हजरत अमर बिन आस से फरमाया अमर तुमने कब से इंसानों को गुलाम बनाना शुरू किया जबकि उनकी माओ ने उनको आज़ाद जना है। निखा किसी बड़े का बच्चा हो या छोटे का, सबके मामले में अदल। कहते हैं कि कैसर बादशाह रूम ने हजरत उमर के पास एक कासिद भेजा, मदीना में आया तो पूछा तुम्हारा बादशाह कहाँ है? लोगों ने कहा हमारा बादशाह नहीं है, हमारा तो अमीर होता है। वो शहर से बाहर गया हुआ है, चुनाचे वो शख्स तलाश में निकल खड़ा हुआ, देखता है कि मुसलमानों का अमीर रेत पर दुर्रा सरहाने रख के सोया हुआ है। दुर्रा छोटी सी लाठी थी जिसे हर वक्त अपने पास रखते और नहीं अनिल मुनकर में इस्तेमाल करते। कासिद ने देखा तो उसके दिल पर रिक्कत तारी होगी, कहने लगा ये शख्स के दुनिया के बादशाह जिससे कांप रहे हैं इस इत्मीनान से अकेला सोया हुआ है। उमर तुमने इंसाफ किया इसलिए तुम सुकून और इत्मीनान में हो, और दुनिया के बादशाह जालिम हैं इसलिए खौफ ज़दा हैं और उनकी नींदें उड़ चुकी हैं। इसी तरह खर्च में अदल एतदाल, माल खर्च करने के मामले में न बुखल न कंजूसी। वल्लज़ीना इज़ा अनफ़क़ू लम युस्रिफ़ू वलम यक़्तुरू वकाना बैना ज़ालिका क़वामा। लिबास में मियाना रवि, न फ़ख़्र और तकबर के लिए हो, न बहुत पैवंद लगा और भद्दा हो, यानी लिबास भी एतदाल वाला। इसी तरह चाल में एतदाल, न मुतकबिराना हो न इंतहाई मिस्कीनी वाली हो। एतदाल ही इस्तिकामत का सबब बनता है। इस्तिकामत क्या होता है? सीधे खड़े हो जाना और कदम को फिसलना नहीं। अगर आप जरा इम्बैलेंस हो जाए तो क्या होता है? स्लिप कर जाते हैं, ठोकर खा जाते हैं, गिर जाते हैं। तो इन्नल्लाह अमरु बिल अदल, जिंदगी के सारे मामलात में اپنے مسلمان بھائی کے لیے وہی چاہنا جو اپنے لیے چاہنا، یہ بھی تو عدل ہے نا، یہ بھی تو انصاف ہے نا کہ جو اپنے لیے چاہتے ہیں وہی دوسرے کے لیے چاہا جائے. والاحسان، اور اللہ احسان کا حکم دیتا ہے، اور احسان بھی زندگی کے ہر معاملے میں، ہر ایک کے ساتھ اچھا سلوک، خوبصورت معاملہ. قرآن پاک میں سب سے پہلا احسان کا حکم والدین کے ساتھ ہے، وبالوالدین احسانا. سب سے زیادہ خوبصورت سلوک کے مستحق والدین ہیں، کیونکہ وہ سب سے زیادہ تکلیف اٹھاتے ہیں. احسان والوں سے اللہ محبت کرتا ہے. واحسنوا ان اللہ یحب المحسنین. حدیث پاک ہے، بے شک اللہ نے ہر چیز پر احسان لکھا ہے. جب تم قتل کرو تو اچھے انداز سے قتل کرو، خواہ دشمن جیسے جنگ میں، ذبح کرو تو ذبح کرنے کا انداز اچھا ہو، چھری تیز کرو اور ذبیحے کو آرام پہنچاؤ. عبادات میں احسان کیا ہے، نماز میں احسان کیا ہے، اس طرح نماز پڑھو گویا اللہ دیکھ رہا ہے، سجدہ، رکوع، قیام، ہر چیز اچھی طرح. وضو میں احسان کیا ہے، حسن کیا ہے، یہ سب جگہ بھیگی ہونی چاہیے. روزے میں احسان کیا ہے، روزہ رکھ کر چغلی، غیبت، جھوٹ فریب، دھوکے سے پرہیز کیا جائے، صرف منہ نہ بند کیا جائے، صرف کھانوں کی خوبصورتی پہ توجہ نہ ہو بلکہ اخلاق کی خوبصورتی بھی ہو. حج میں احسان کہ زیادہ سے زیادہ وقت عبادت اور ذکر الہی میں گزارا جائے، نہ کہ شاپنگ اور گھومنے پھرنے. انسانوں کے ساتھ احسان، رشتہ داروں کے ساتھ، یتیموں کے ساتھ احسان، مسکینوں کے ساتھ احسان، مسافروں کے ساتھ احسان، خادموں کے لیے احسان کہ جو خدمت کرے پسینہ خشک ہونے سے پہلے ان کی مزدوری دے دی جائے، ان کی طاقت سے بڑھ کے کام نہ لیا جائے. عام لوگوں کے ساتھ احسان کیا ہے کہ گفتگو نرمی سے کی جائے، لین دین میں اچھا انداز ہو، گھٹے دبے، موڈ آف کیے نہ رہے، کسی کو راستہ معلوم نہیں تو راستہ بتا دیا جائے، یہ نہیں کہا جائے اچھا کیا پیسے دو گے اگر راستہ بتاؤں، ہر وقت پیسے کمانے کا فکر نہ ہو. کوئی جاہل ہے تو اسے تعلیم دی جائے، لیکن اب تو تعلیم بزنس بن گیا ہے، یہ احسان کے خلاف ہے. اسی طرح کسی کو تکلیف میں دیکھ کر اس کی تکلیف دور کر دی جائے، کوئی عمر میں بڑا بوجھ اٹھائے جا رہا ہے تو اس کا بوجھ اٹھا لیا جائے لیکن اٹھا کر بھاگ نہ جایا جائے کہ وہ پیچھے ہی نہ پہنچ سکے. پھر اسی طرح جانوروں کے ساتھ احسان، لوگ جیسے پانی رکھ چھوڑتے ہیں، کہیں دانہ ڈال دیتے ہیں، اسی طرح اپنے استعمال کی چیزوں کے ساتھ احسان، کتابوں کے ساتھ احسان، ان کو پھاڑا نہ جائے، ان کی جلدیں نہ اکھیڑی جائیں، ان کے اوپر بے وجہ لکھائی نہ لکھی جائے، تب آزمائی نہ کی جائے. بعض لوگ کا کام کیا ہوتا ہے، صرف ورقے موڑتے رہنا، ورقوں سے کھیلتے رہنا، بعض اوپر کچھ نہ کچھ لکھتے رہتے ہیں، بعض جلد ایسے اکھیڑتے رہتے ہیں. یہ نہ کیا جائے، ان کتابوں کا حسن خراب نہ کیا جائے بلکہ کسی بھی چیز کا. ان اللہ یأمر بالعدل والاحسان. نہ دیواروں کا رنگ خراب کیا جائے، نہ پوسٹر پھاڑے جائیں، نہ پین کی سیاہی چھڑکی جائے. احسان، خوبصورت معاملہ. احد کے دن مشرکین نبی صلی اللہ علیہ وسلم کے دانت توڑ دیے، چہرہ زخمی کر دیا، آپ کے چچا حمزہ کو شہید کیا، مسلح کیا. صحابہ نے مشرکین کے لیے بد دعا کی درخواست کی کہ یا رسول اللہ صلی اللہ علیہ وسلم ان کے لیے بد دعا کیجیے. آپ نے فرمایا، اللہم اغفر لقومی فإنہم لا یعلمون. اللہ میری قوم کو بخش دے، یہ لوگ جانتے نہیں. یہ احسان ہے. عمر بن عبدالعزیز نے ایک دن اپنی لونڈی سے کہا، میں سونا چاہتا ہوں، تم مجھے پنکھا چلو. وہ پنکھا جل رہی تھی، حضرت عمر سو گئے. اس زمانے میں نہ اے سی تھے، نہ کولر تھے، نہ کچھ اور تھا، تو لوگ ہی ایک دوسرے کو پنکھے جلتے تھے. پنکھا وہ جل رہی تھی، حضرت عمر سو گئے اور وہ جلتے جلتے خود بھی سو گئی. حضرت عمر کی آنکھ کھل گئی تو پنکھا پکڑ کے اس کو ہوا دینے لگے. وہ جاگی اور حضرت عمر کو دیکھا کہ وہ پنکھا چل رہے ہیں تو ایک دم گھبرا گئی. تو خلیفہ مسلمین نے کہا، کوئی حرج نہیں، تو بھی ایک انسان ہے، گرمی سے متاثر ہوتی ہے، تو نے میرے ساتھ اچھا سلوک کیا، میں تیرے ساتھ اچھا سلوک. ہم عموماً احسان کس کے ساتھ کرتے ہیں، جس سے ہمارا کوئی فائدہ وابستہ ہو یا جو ہم سے سٹیٹس میں بڑا ہو. اپنے سے چھوٹے کے ساتھ احسان، یہ تو ہماری شان کے خلاف ہے، شان کے خلاف. لو اس سے بھی اچھی طرح پیش آئیں، اس سے بھی ہنس کے بات کریں. نوکر سے ہنس کے بات کی تو بگڑ جائے گا. ہے کوئی زندگی کا گوشہ جو احسان سے خالی؟ اور احسان کرنے سے خوشیاں نصیب ہوتی ہیں. صرف کسی کو اس کا حق دینے سے بات نہیں بنتی، احسان کرنے سے حقیقی معنوں میں خوشی آتی ہے، دلوں میں، معاملات میں تازگی آتی. اچھا، ہمارے ہاں دعوتوں میں احسان کیسے ہوتا ہے؟ کھانا ڈالتے وقت ان کے لیے کچھ نہیں چھوڑتے، دوسروں کے لیے کچھ نہیں چھوڑتے، سارے ڈونگے میں چمچ ہلا ہلا کے اس کو ٹھنڈا کر کے آپ کے اوپر احسان کرتے ہیں کہ گرم کھا کے گلا خراب نہ ہو. کتنے احسان کے نمونے ہمارے معاشرے میں، راہ چلتے ہوئے کھا کے چھلکا پھینک کے. اب خود سچے ہمارا سارا معاشرہ یوں لگتا ہے کہ بالکل اس کے اپوزٹ جا رہا ہے. ہر جمعے کے ہر خطبے میں یہ آیت پڑی جاتی، جو کوڑا ہے گٹروں میں پھینک دو وہ بند ہو جائے اور پوری سڑک پانی سے بھر جائے. احسان، ہمارا تو اٹھنا بیٹھنا رہن سہن ہر چیز اسلام کی تعلیم کے خلاف، بحیثیت اس مسلمان قوم کے اسلامی جمہوریہ پاکستان کا جو حال حلیہ ہم نے کر دیا۔ یہ کہہ رہی ہیں کہ ہمارا احسان یہ ہوگا کہ ہم اس جگہ کو صاف رکھیں۔ میں نے کہا کہ نہیں، اصل میں تو یہ سمجھا جاتا ہے کہ دوسروں کو ہمارے لیے کر کے رکھنا چاہیے، اور جن چیزوں سے روکا گیا وہ خوب کرتے ہیں۔ وینہا عن الفحشاء، بالکل اپوزٹ، فحش کام، خواہ زبان کی فحاشی ہو، گالی گلوچ ہو، غلط لفظوں کا استعمال ہو۔ آپ نے دیکھا ہوگا کہ پڑھے لکھے لوگ بعض وقت گالیاں دیتے سنے گئے، اتنی حیرت ہوتی ہے نا کہ چلے تھوڑا بہت غصہ کرنا تو اور بات ہے، لیکن ایسے ایسے غلیظ قسم کے لفظ لوگ بولتے ہیں، یہ لگتا کہ اندر بھی کیچڑ ہی بھرا ہوا ہے۔ دیکھیں کیچڑ ہو تو اچھلتا نا، اگر اندر پاکیزگی ہو تو منہ پہ کیچڑ نہیں آ سکتا، کم از کم گالی نہیں آ سکتی۔ مسلمان کو گالی دینا کیا ہے؟ فسق۔ تو گالیاں بھی فحشا میں آتی ہیں، فحشا، بد زبانی، بد اخلاقی، یعنی فرم رویہ، ڈانٹ ڈپٹ سب اپنی جگہ ہے، بعض اوقات اس کی ضرورت ہوتی ہے، جیسے مکھی کاٹتی ہے لیکن گندگی نہیں پھینک رہی ہوتی، اس کاٹتی ہے۔ فحشا کیا ہے؟ گندگی ہے۔ والمنکر، ہر وہ برائی جو عقل بھی بری کہے اس کو اور شریعت بھی برا کہے اس کو۔ والبغی، ظلم زیادتی، جو عدل کے خلاف ہے۔ احسان پسندیدہ ہے، منکر ناپسندیدہ ہے۔ عدل، بغی، منکر، احسان کے ساتھ۔ یعظکم لعلکم تذکرون، وہ خود اللہ نے حکم دیا ہے تم کو، اس کو میری باتیں نہ سمجھے۔ کسی نے لکھا ہے، صبح صبح میرے شوہر کے ساتھ میری کھٹ پٹ ہو گئی، بات معمولی سی تھی مگر جیسا کہ عموماً ان حالات میں ہوتا ہے بات بڑھ گئی، خاصا کھچاؤ پیدا ہو گیا۔ میں اپنے شوہر کو یہ تک کہہ آئی کہ شام کو کھل کر بات ہوگی۔ کھل کر بات کرنے کا مطلب یقیناً مزید جھگڑا تھا۔ تفسیر کی کلاس میں جو پہلی آیت کھلی وہ سورۃ النحل آیت 90 تھی، اللہ انصاف کا، احسان کا اور رشتہ داروں کو دینے کا حکم دیتا ہے۔ جیسے جیسے تفسیر ہوتی گئی میرے سامنے جیسے دھند چھٹتی گئی، ڈپریشن کم ہوتا گیا۔ یوں محسوس ہوا کہ بس اللہ نے یہ آیت میرے مسئلے کے حل کے لیے اتاری ہے۔ گھر جا کر میں نے رویہ بالکل نارمل کر لیا، سوچا کہ رشتے میں سب سے اہم میرے لیے شوہر کا رشتہ ہے، اگر وہاں سے زیادتی ہو بھی تو میرے لیے تو صلہ رحمی کا حکم ہے۔ اب واضح طور پر قرآن پڑھ کر بھی عمل نہ کیا تو ہدایت کب ملے گی؟ میرے رویے کی اس تبدیلی نے اتنا مثبت اثر کیا کہ میرے شوہر نے خود غلطی کو ریئلائز کیا۔ سوچتی ہوں اگر قرآن میرا دوست اور رہنما نہ ہوتا تو گھر میں ٹھیک ٹھاک ہنگامہ ہوتا، مہمان جو آئے ہوئے تھے وہ تماشا دیکھتے۔ اللہ صبر اور شکر کا بار بار ذکر کرتا ہے، اس کا پھل اللہ آخرت میں تو دے گا ہی، دنیا میں بھی اس کے مثبت اثرات دکھا دیتا ہے۔ قرآن سے بہتر سائیکو تھراپسٹ کوئی ہے ہی نہیں۔ دل چاہتا ہے وہ تمام لوگ جو ڈپریشن کے مارے ڈاکٹروں کے پیچھے بھاگتے ہیں ان کو کھینچ کر ادھر اس خزانے کی طرف لے آؤں۔ ان اللہ یأمر بالعدل والإحسان وإيتاء ذی القربى وینہا عن الفحشاء والمنکر والبغی یعظکم لعلکم تذکرون۔ قرآن پاک میں اللہ تعالیٰ نے بے شمار حکم دیے ہیں، لیکن اس انداز میں واضح طور پر حکم کا لفظ نہیں ملتا کہ اللہ حکم دیتا ہے یہ کام کرنے کا۔ بعض اوقات یہ ہوتا ہے نا کہ یہ کر لو، مثلا اقیم الصلاۃ، نماز قائم کرو، آتو الزکاۃ، زکاۃ دو، لیکن یہاں پر حکم کا لفظ بھی بولا گیا ہے، ان اللہ یأمر، اور جگہوں پر کیا کہا گیا، اعدلوا، احسنوا، لیکن یہاں کیا ہے، یأمر، جو ایک طرح سے تاکید بھی ہے۔ اور ہم سب اپنے پاس کسی ایسی جگہ پر جس پہ بار بار ہماری نگاہ پڑے اور ہم اسے دیکھ کر اپنا جائزہ لے سکیں، مثلا اپنے شیشے کے اوپر ایک چھوٹی سی سٹرپ پر لکھ لیجئے کہ کرنے کے تین کام، عدل، احسان، رشتہ داروں کو دینا، نہ کرنے کے کام، فحشا، منکر اور بغی، ظلم و زیادتی، بغی کی بجائے ظلم و زیادتی لکھیں۔ اور پھر اکثر اپنے آپ کو چیک کریں کہ کرنے کے کام کر رہی ہوں، لوگوں کو ان کا حق دیتی ہوں اور حق سے بڑھ کر احسان بھی ہے، اور کیا رشتہ داروں کے حقوق کا لحاظ اور پاس کر رہی ہوں، اور اسی طرح کہیں میری زندگی میں فحش، منکر اور ظلم کا دخل تو نہیں، خود سے سوال کیا کریں، کیونکہ یہ اللہ کا تاکیدی حکم ہے اور اس کے بارے میں پوچھا جائے گا۔ اور ابن ماجہ کی روایت ہے، قطع رحمی اور بغی یعنی ظلم و زیادتی دونوں جرم اللہ کو اتنے ناپسند ہیں کہ اللہ تعالیٰ کی طرف سے آخرت کے علاوہ دنیا میں بھی ان کی فوری سزا کا امکان غالب رہتا ہے. سبحانک اللہم و بحمدک نشہد ان لا الہ الا انت نستغفرک و نتوب الیک.